यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सामाजिक सञ्जाल सुचारू गर्न र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै युवाहरूको काठमाडौँ लगायत मुलुकका प्रमुख शहरहरूमा प्रदर्शन जारी। प्रदर्शनका क्रममा बानेश्वरको संसद भवन बाहिर झडप। स्थितिलाई नियन्त्रणमा लिन विभिन्न ठाउँमा कर्फ्यू जारी। र रसियाले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा दुईजनाको मृत्यु। समाचार अब विस्तारमा। सामाजिक सञ्जाल सुचारू गर्न र भ्रष्टाचारको अन्त्य गर्न माग गर्दै युवाहरूले आज काठमाडौँ लगायत मुलुकका मुख्य मुख्य शहरहरूमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा बानेश्वरमा झडप भएको छ। नयाँ बानेश्वर तीनकुने क्षेत्रमा जारी जेएनजी भनिने पुस्ताको आन्दोलनमा गोली लागि एकजनाको मृत्यु भएको जनाइएको छ। तर काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले मृत्युको पुष्टि भने भइ नसकेको बताउनु भएको छ। अहिले सो विषयमा बुझ्ने र प्रदर्शनको जानकारी लिने काम भइरहेको उहाँले बताउनुभयो। अनियन्त्रित बनेको बानेश्वर क्षेत्रको आन्दोलन नियन्त्रण गर्न सबै सुरक्षा निकायहरू सक्रिय रहेको र धनजनको क्षति हुन नदिन सचेत रहेको गृह मन्त्रालयले जनाएको छ। यसैबीच हाम्रा संवाददाता यशोदा अधिकारीसँग यस विषयमा छोटो कुराकानी गर्नुहुँदै काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल।
बानेश्वर क्षेत्रमा जेएनजीको आन्दोलन चाहिँ अहिले अलिकति अनियन्त्रित बनेको भन्ने समाचारहरू आएको छ, हामीहरूले पनि देखिरहेका छौँ, होइन? अहिलेसम्मको त्यहाँको अवस्था चाहिँ के छ?
अहिले त्यहाँको स्थिति एकदमै तनावग्रस्त छ। अहिले पनि अब संसद भवनको रेलिङ ढाँचेर त्यसपछि रेलिङ त्यो बार नागेर भित्र जान ठुलो भिडले चाहिँ खोजिरहेको अवस्थामा चाहिँ अहिले अब फौजले चाहिँ केही बल परेर भित्र भएको छ। तर त्यहाँ चाहिँ असाध्यै अराजक ढङ्गले त्यहाँको मास चाहिँ असाध्यै अराजक भएको छ। एम्बुलेन्समा आगजनी गर्ने अनि सरकारी साधनमा प्राइभेट साधनमा पनि आगजनी गर्ने, यता विभागमा पनि उनीहरूले आगजनी गर्न प्रयास गरिरहेका छन्। हामीले त्यहाँ चाहिँ रोक्नलाई सबै किसिमका प्रयासहरू गरेका छौँ। हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ तीनजना घाइते भएको अब जानकारी प्राप्त भएको छ। मृत्युको बारेमा चाहिँ अहिलेसम्म आइसकेका छैन।
यो स्थितिलाई रोक्नको लागि यहाँहरूले के प्रयास गरिरहनु भएको छ?
हामीले चाहिँ संवेदनशील निकायहरू जस्तै संसद भवन नयाँ बानेश्वर, मुलुकै केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार, सम्माननीय प्रधानमन्त्रीको सरकारी आवास बालुवाटार क्षेत्र, त्यसै गरी सम्माननीय राष्ट्रपतिज्यूको अफिस तथा निवास भएको शीतल निवास क्षेत्र, यी क्षेत्रलाई चाहिँ हामीले निषेध क्षेत्र घोषणा गरेका छौँ। त्यो निषेध क्षेत्र त पहिल्यै घोषणा गरिएको थियो। अहिले यो क्षेत्रमा चाहिँ कर्फ्यूको आदेश जारी भएको छ। अहिले कर्फ्यू आदेश जारी भइसकेपछि त्यो भिडमा मिसिन आउने, आन्दोलनमा मिसिन आउने सहभागीहरूको संख्या क्रमशः घट्दै गएको अवस्था छ र थप क्षति नहोस् भनेर सुरक्षा निकाय चाहिँ संवेदनशील छ। न्यूनतम बल प्रयोग गरेर यो आन्दोलनलाई चाहिँ हामीले नियन्त्रण गर्ने प्रयास चाहिँ गरिरहेका छौँ।
यो नियन्त्रण गर्ने प्रयास यहाँले गरिरहनु भएको छ भन्नुभयो, होइन? अब त्यो कतिपयहरू चाहिँ देखेर पनि आइरहेको, बाहिर देशैभरि पनि भइरहेको स्थिति छ।
शान्तिपूर्ण प्रदर्शनमा उत्रिनुहोस्, शान्तिपूर्ण धरना गर्नुहोस्, जुलुस गर्नुहोस्, प्ले कार्ड पनि गर्नुहोस्, तर यो हिंसात्मक रूपमा चाहिँ जानु हुँदैन। ठुल्ठुला मुलुकमा चाहिँ हिंसारहित तरिकाले ठुल्ठुला परिवर्तनहरू भएका छन् भने हामी कहाँ पनि शान्तिपूर्ण तरिकाले चाहिँ गर्न सकिन्छ। यो लोकतान्त्रिक व्यवस्था भएको हुनाले उहाँहरूको प्रदर्शन गर्ने, उहाँहरूको धरना गर्ने, शान्तिपूर्ण तरिकाले भेला हुने, आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता छ, त्यसको चाहिँ दुरुपयोग गर्नु भएन। त्यसको हामीले मिसयुज गर्यौँ भने हामीले प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरू, प्रजातान्त्रिक अधिकारहरू पनि फेरि संकुचन हुने स्थिति भएको हुनाले त्यसलाई संयमता अप्नाउन, अधिकतम संयमता अप्नाउन र सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने, निजी सम्पत्तिमा तोडफोड गर्ने, आगजनी गर्ने, सुरक्षा निकायमा खटिएकाहरूमाथि चाहिँ दुर्व्यवहार गर्ने जस्ता कुराहरू चाहिँ नगरिदिनको निमित्त चाहिँ म सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु।
जेएनजी पुस्ताका रूपमा चिनिने 13 वर्षदेखि 28 वर्ष उमेर समूहका युवाहरूले गरेको प्रदर्शनले उग्र रूप लिन थालेपछि कर्फ्यू आदेश जारी गरिएको छ। यसअघि 12:30 बजेदेखि बानेश्वर तीनकुनी क्षेत्रमा मात्र लगाइएको कर्फ्यू अहिले थप क्षेत्रमा विस्तार गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, महाराजगंज क्षेत्र, उपराष्ट्रपतिको कार्यालय लैनचोर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू लगाइएको हो। आज दिउँसो 1 बजेदेखि राति 10 बजेसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ। काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। जेएनजी पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार आज बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार अवांछित गतिविधि हुन सक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ। जेएनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेएनजी नेपालले युवाहरूलाई फिर्ता हुन आह्वान गरेको छ। जेएनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको हो। आह्वानमा कृपया तत्काल सुरक्षित तरिकाले बाहिर निस्कनुहोस्, केही घुसपैठ र स्वार्थ प्रेरित समूहहरूले भीड़लाई उत्तेजित बनाउन लागे भनिएको छ। चाँडोभन्दा चाँडो त्यहाँबाट फिर्ता हुनुहोस्। आजको हाम्रो कार्यक्रम सफल भइसकेको छ, सबैजना सुरक्षित तरिकाले घर जानुहोला भनिएको छ। जेएनजीको आन्दोलनका कारण राष्ट्रिय सभाको आजको बैठक प्रभावित भएको छ। आज अपरान्न सभा 1 बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक 25 गते बुधबार अपरान्न सभा 1 बजेका लागि निर्धारण गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क VPN प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ। सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्म नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायक मार्फत पहुँच निषेध भइसकेकोले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात पितृपक्ष आजदेखि विधिवत प्रारम्भ भएको छ। आजका दिन प्रतिपदा तिथि अनुसार श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण सीधा दान र पिण्डदान गरिने भएकोले सोह्र श्राद्ध भनिएको हो। चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो। नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन 2082 शुरू भएको छ। महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा शुरू भएको सम्मेलनको आज सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले उद्घाटन गर्नुभयो। उहाँले 29.4% सरकारी वकिल महिला हुनु उत्साहजनक अवस्था भएको र अझै निर्णायक तहमा महिला सरकारी वकिल आवश्यक रहेको बताउनुभयो। आर्थिक वर्ष 2064-65 सालमा कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्ताव गरिएको सुक्खा बन्दरगाह निर्माणले 18 वर्षपछि गति लिन थालेको छ। कञ्चनपुरबाट संवाददाता हरिशन्द्र बाग।
सन् 2023 जून 1 भएको नेपाल भारत द्विपक्षीय सम्झौता अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माण परियोजना अघि बढाइएको छ। करिब 2.37 अर्ब भारतीय रूपियाँमा बन्ने यो परियोजना 3 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। पहिलो चरणमा 25 हेक्टरमा पूर्वाधार निर्माण हुनेछ। निकट भविष्यमा नेपाल भारतका प्रधानमन्त्री स्तरबाट हुने संयुक्त शिलान्यासपछि भौतिक संरचना निर्माण शुरू हुनेछ। उद्योग वाणिज्य तथा पूर्ति मन्त्री दामोदर भण्डारी,
हामीले यो ड्राइफुटलाई, यो सुक्खा बन्दरगाहलाई हाम्रो वस्तु तेस्रो मुलुकमा पुर्याउन सबैभन्दा नजिक पोर्टको रूपमा पनि यसलाई हेरिएको छ। हामी खास गरिकन भारतको गुजरात प्रदेशको धामरा पोर्ट र मुन्द्रा पोर्ट दुईटा पोर्टसँगको हाम्रो छलफलका लागि विभिन्न चरणमा भारतीय पक्ष र नेपाली पक्षको सरकारी स्तरमा र राजनैतिक नेतृत्वमा पनि छलफल भएको छ।
सुक्खा बन्दरगाह निर्माणपछि सुदूरपश्चिममा औद्योगिक विकास र वस्तु उत्पादनको वातावरण बनाउनु पर्ने आवश्यकता छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल,
बन्दरगाह बनिसकेपछि नेपालबाट दोधरा चाँदनी हुँदै हामीले अमेरिका, युरोप, अफ्रिका जहाँ पनि सामान यहीँबाट डाइरेक्टली निर्यात गर्न सक्छौ। हामीले आयात मात्र गर्ने सोच्ने होइन, निर्यात गर्नको लागि एउटा व्यापारिक पूर्वाधार बन्यो। अब यसले यो रिजनमा चाहिँ उद्योगहरू स्थापना हुनुपर्छ, उत्पादन हुनुपर्छ र हामीले निर्यात पनि बढाउनु पर्छ भन्ने सोचका साथ हामी अगाडि बढ्यौं भने यसले चाहिँ बढी नै आर्थिक लाभ दिन्छ।
सुक्खा बन्दरगाह सँगै पूर्व पश्चिम राजमार्ग जोड्ने महाकाली नदीमाथि 4 लेनको पुल र पहुँच मार्ग तथा निर्माणाधीन महाकाली कोरिडोर मार्फत नेपाल भारत चीन त्रिदेशीय नाकाको सम्भावना पनि खुल्दैछ। त्यसैले पनि सुदूरपश्चिम क्षेत्रलाई औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न उद्योगी व्यवसायको माग रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल,
यो नेपालको अपरिहार्य एउटा योजना हो। समग्र नेपालको अर्थतन्त्रलाई चाहिँ ठूलो टेवा पुग्छ, त्यसकारणले वर्तमान सरकारले यथासक्दो यसलाई चाहिँ सुचारू गरेर कार्यान्वयन ल्याउनु पर्यो भन्ने निजी क्षेत्रको पनि एकदम जोरदार माग।
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणले माल सामानको आयात निर्यातमा सुविधा पुर्याउने मात्र नभई सुदूरपश्चिममा रोजगारी, उद्योग र व्यापारिक सम्भावनाको पनि नयाँ ढोका खोल्ने अपेक्षा छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार.
अब बाँकी समाचार. जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट बर्दघाट सुस्त पश्चिम नवलपरासीमा 3 जनाको मृत्यु भएको छ भने 9 जनामा डेंगी संक्रमण पुष्टि भएको छ. उपचारका क्रममा बर्दघाट नगरपालिका 12 का 1 जना, सराबल गाउँपालिका 1 का 1 जना र प्रतापपुर गाउँपालिकाका 1 जना गरी 3 जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिनुभयो. ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्ध जलाशयुक्त जलविद्युत आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढ़ाउन सरकार लागि परेको जानकारी दिनुभएको छ. फुकोट कर्णाली जलविद्युत आयोजनाको कामलाई चाँडो अगाडि बढ़ाउनु पर्ने मागसहित मन्त्रालयमा पुगेको कालीकोटको सर्वदलीय बैठकमा उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत आयोजनाको कामलाई अगाडि बढ़ाउन खोजेको बताउनुभयो. समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ. अब अन्तर्राष्ट्रिय प्रसंग. युक्रेनमा रसियाली सेनाले हिजो गरेको हालसम्मकै ठूलो हवाई आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको छ. राजधानी किबमा रसियाले गरेको यो पछिल्लो ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा मारिने 2 जनामा 1 जना आमा र उनको 3 महिनाको बच्चा रहेको युक्रेनको वायुसेनाका प्रवक्ता युरी इयोनाटले बताउनुभयो. आक्रमणमा परि अन्य 20 जना घाइते हुनुका साथै प्रमुख सरकारी भवनहरूमा क्षति पुगेको मेयर भिटाली क्लिट्सेकको ले जानकारी दिनुभयो. अब मौसम. हाल मनसूनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको देशको पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. आज देशका पहाड़ी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ. अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि. सामाजिक सञ्जाल सुचारू गर्न र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै युवाहरूको काठमाडौँ लगायत मुलुकका प्रमुख शहरहरूमा प्रदर्शन जारी. प्रदर्शनका क्रममा बानेश्वरको संसद भवन बाहिर झडप. स्थितिलाई नियन्त्रणमा लिन विभिन्न ठाउँमा कर्फ्यू. जापानिज इन्सेफ्लाइटिसले बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा 3 जनाको मृत्यु र रसियाले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा 2 जनाको मृत्यु. रेडियो नेपालबाट 3 बजेको समाचार सकियो. अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ. हस्त नमस्ते.